नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्संवादमा यहाँहरूलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आइरहेको अन्तर्संवाद कार्यक्रमभित्र समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गर्दै आएका छौं। आजको श्रृंखलाभित्र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा पोखरेल हामीसँग कुराकानीमा रहनुहुनेछ। उहाँसँगको कुराकानीको क्रममा नेपाल सरकारले आफ्नो भूमिलाई वैधानिक रूपमा देशको नक्साभित्र समेटेपछि पछिल्लो के छ प्रगति, सँगै मन्त्रालयका पछिल्ला योजना कार्यान्वयनहरूको अवस्था र नेपाल कम्युनिष्ट पार्टीभित्र चलिरहेको अहिलेको छलफल र बहसको सन्दर्भ समेत जोडेर कुराकानी गर्छौं। हाम्रो टेलिफोन सम्पर्कमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार।
हजुर नमस्ते,
कुराकानीमा स्वागत छ यहाँलाई।
हस् धन्यवाद।
पछिल्लो समयमा यहाँको मन्त्रालयको अत्यन्त महत्वपूर्ण भूमिका सँगै जिम्मेवारी पनि थियो। देशको भूमिलाई नक्साभित्र समेट्ने प्रक्रियामा हाम्रा लिम्पियाधुरा, लिपुले, कालापानी जस्ता भूभागहरू समेटेर नक्सा सार्वजनिक भएपछि भारतसँगको सीमा विवाद हामीले वर्षौंदेखि झेल्दै आएको सन्दर्भमा त्यो नक्साभित्र हाम्रो भूमिहरू आइसकेपछि पछिल्लो अवस्था के छ, यो विषय अब सब कुन अवस्थामा छ?
वास्तवमा विगतमा छुट्याइएको नेपालको भूभाग समेटेर जुन नक्सा हामीले सार्वजनिक गर्यौं, त्यो सार्वजनिक सँगसँगै हामीले भूमिको स्वामित्व समेत या भोगचलन समेत आफूले गर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने हाम्रो धारणा नै हो। त्यसको निम्ति जब दुई पक्षको बीचमा, दुई राष्ट्रको बीचमा अलिकति समस्या उत्पन्न भयो भनेपछि दुई राष्ट्र बीचमा बसेर छलफल गर्नुपर्ने परिस्थिति हो। किनकि विगतदेखिका समझदारीहरूले जहाँ जहाँ समस्या खडा हुन्छन् दुई देशका सीमासित जोडिएर त्यो विषयहरूमा दुई पक्ष वार्ताबाट नै समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता नै स्थापित छ। अब नेपालको तर्फबाट त्यो चिजको निम्ति पटक पटक यो सरकार बनेपछि पनि अब कूटनीतिक नोटहरू मार्फत वार्तामा बस्नको निम्ति आह्वान गर्ने खालको परिस्थिति बनेको छ, तर ठ्याक्कै सकारात्मक दिशातिर गइसकेको अवस्था छैन। वार्ता बस्नको निम्ति दुई पक्ष नै सहमत हुनु पर्यो, एक पक्ष ढङ्गले जान सक्ने कुरा पनि हुँदैन। अब यो पछिल्ला घटनाक्रमहरूमा अलि अगाडि जे खालको तुरुन्तै बस्न सकिन्छ कि भन्ने आशा लाग्ने खालका परिस्थितिहरू थियो। नक्सा जारी भइसकेपछि त्यो तत्काल बसिहाल्न सकिने खालका आशा लाग्ने सङ्केतहरू देखिया छैनन्। पहल कदमी लिने कुरा भइरहेछ, बेसी पहल हामीले नै गर्नुपर्ने हुन्छ किनकि त्यो भूमि हाम्रो हो। अब भारतीय पक्षबाट अलिकति त्यो ढङ्गले प्रस्तुत नभइरहेको सन्दर्भमा बस्ने छलफल गर्ने खालको काम भएको छैन। अब हामीलाई विश्वास छ वार्ताबाट नै, संवादबाट नै, कूटनीतिक माध्यमबाट नै यस्ता समस्याहरूको समाधान गर्नुपर्छ भन्ने विश्वासका साथ हामी अगाडि बढेका छौँ। हामी त्यही माध्यमबाट नै अगाडि बढ्छौँ भन्ने नै हो।
हजुर, अब विगतदेखि नै हाम्रो यो चासोमा, हाम्रो यो आफ्नो देशको स्वार्थसँग जोडिएको विषयमा भारतले अलिकति उदासीनता देखाउने, नकारात्मक हुने खालको चाहिँ स्थिति हो, र सँगै पछिल्लो समयमा दुई देश बीचका थुप्रै समस्याहरूको सन्दर्भलाई लिएर एउटा बुद्धिजीवीहरूको चाहिँ परिषद, जसलाई इपिजीको रूपमा हामीले भन्छौं, त्यो गठन भयो। त्यसले दिएको प्रतिवेदन बुझ्ने मामलामा पनि सकारात्मक नभए अवस्थामा अब पछिल्लो समयमा हामीले जे ढंगले कूटनैतिक हिसाबले पहल गर्नुपर्छ भन्ने खालको कुरा छ, त्यसलाई त्यो पहललाई अझै तदारुकता दिनुपर्छ भन्ने सन्दर्भमा वर्तमानमा हामी अझै चनाख हुनुपर्ने अवस्था हो। त्यसो भए
ठिक हो, यस्ता विषयहरू लगातारसम्म उठाइरहनु पर्ने पनि हुन सक्छ होइन, तर मैले एकदम विश्वस्त तुल्याउने कुरा वा आश्वस्त तुल्याउने कुरा के हो भने, अब विगतमा यति धेरै हस्तक्षेपकारी ढङ्गले अगाडि बढ्ने कुरा सरकारहरूले गर्न सकेनन्। अहिले अलिकति हस्तक्षेपकारी ढङ्गले हामी अगाडि बढेका छौँ। विगतमा सहमति गरेर मात्रै गर्ने, सहमति गरेर मात्रै गर्ने भन्ने ढङ्ग जुन खालको कुरा थियो, अब त्यो गर्नु हुँदैन। जब कि भूमि हाम्रो भन्ने कुरा प्रष्ट भइसकेपछि अरूले के भन्छ भन्ने कुरै होइन, हाम्रो भूमि पहिले हाम्रो नक्सामा आउनु पर्यो भनेर हामीले अगाडि बढ्यौँ त्यसले हाम्रो स्वाभिमान के हो भन्ने कुरा हाम्रो स्वाभिमान झल्किया पनि छ. अब हामीले आफ्नो स्वाभिमान आफ्नो स्वतन्त्रता आफ्नो भौगोलिक अखण्डताका रक्षा गर्ने कुरामा प्रतिबद्ध भएर नै जानुपर्ने हुन्छ. अब अहिले अलिकति सरकारको कुरा के हो भने भारतको पक्षबाट त्यहाँ सेना राखिया छ. अब त्यो सेना हटाउनको निम्ति वार्ता गर्नुपर्ने हो. त्यो जमिन हाम्रो हो कि होइन भनेर वार्ता गर्नुपर्ने कुरा नै छैन. जमिन हाम्रो हो भन्ने कुरा त प्रष्टै छ. जुन हिजो एउटा परियोजनको निम्ति भारतीय सेनाहरू ल्याएर राखियो त्यो सेनाहरू हटाउनको निम्ति फेरि अर्को समझदारी गराएर हटाउनु पर्यो. सवाल भनेको यही हो.
हजुर, त्यसतर्फ हामीले चाहिँ अझै चलाखीपूर्वक कूटनैतिक रूपमा पहल गर्नुपर्छ भन्ने सन्दर्भ आयो. ठिक छ, यो प्रसङ्ग सँगसँगै अब यहाँले जुन जिम्मेवारीमा हुनुहुन्छ सरकारमा रहेर यहाँको मन्त्रालयले सम्पादन गर्दै गरेका पछिल्ला केही कार्ययोजनाहरूको चाहिँ जानकारीको लागि चाहिँ म आग्रह गर्छु. जस्तो अत्यन्त महत्वपूर्ण सन्दर्भ छ भूमि व्यवस्थालाई व्यवस्थापन गर्ने, भूमिलाई व्यवस्थापन गर्ने विषय. यहाँले मन्त्रीको रूपमा चाहिँ जिम्मेवारी लिइ सकेपछि यो क्षेत्रमा भएका पछिल्ला केही महत्वपूर्ण दृष्टान्तहरू केही दिनुहोस् न.
हामीले भूमिलाई व्यवस्थापन गर्ने सन्दर्भमा भूमिमा छरिएर रहेका अव्यवस्थित बसोबासीहरू, सुकुम्बासीहरू भनेर भनिएका जुन समुदाय छन् तिनको सम्बोधन पहिलो शर्त हुनु भनेर भूमिऐन 8 संशोधन गरेर त्यो समस्यालाई समाधान गर्नको निम्ति कानून निर्माण गर्यौं, आयोग गठन गर्यौं र अहिले आयोग क्रियाशील छ. ती समुदायहरू एउटा सामाजिक न्यायको हिसाबमा हामीले स्थापित गर्ने भनेका छौँ. त्यो समस्या भनेको निकै पुरानो समस्या हो, 7 दशक अगाडिदेखिको समस्या हो. लगातार जनताहरूले आवाज उठाइरहनु भएको छ न्यायको पक्षमा. आफ्नो भूमिमाथिको स्वामित्व आफ्नो होस्, पहुँच आफ्नो होस् भन्ने ढङ्गले अगाडि बढिरहेको अवस्थालाई हामीले पहिलो नम्बरमा राखेर त्यो समुदायलाई सामाजिक न्यायको आधारमा हामी स्थापित गर्छौँ, न्याय दिन्छौँ, भूमिको प्रति मालिक बनाउँछौँ भनेर हामी लागेका छौँ. त्यो समस्या सकिएपछि त्यसका सँगसँगै हामीले भूप्रयोग कानुन बनाएका छौँ. भूप्रयोग कानुनले के भन्छ भने अब यो हाम्रो मुलुक भनेको कृषि प्रधान मुलुक हो. हामीले प्रगति गर्ने भनेको कृषिबाट नै गर्नुपर्ने हुन्छ. अरू मुलुकले केबाट गरे भनेर हुँदैन. हामी हाम्रो विशेषतामा जाने हो. हाम्रो विशेषतामा, हाम्रो मुलुकको विशेषता भनेको कृषिबाट नै उँगो लाउन सकिने विशेषता हो. कृषि पनि हामीले बेसी जोड गर्नुपर्छ भनेपछि यसलाई व्यवस्थित गर्नको निम्ति कृषिको आधार त भूमि नै हो. अब त्यो भूमिलाई व्यवस्थित गरौँ भनेर नयाँ खालको वर्गीकरण गर्नेदेखि लिएर भूमि बाँझो नराख्ने, भूमि बाँझो नराख्नको निम्ति भूमि ब्याङ्कको अवधारणा, अनि जतापक्षी यी जग्गा किनबेचका कुरालाई व्यवस्थित गर्नको निम्ति भूमि बजारको व्यवस्था गर्ने हामीले नयाँ कन्सेप्टका साथ अगाडि बढ्यौँ. साँच्चै यो मुलुकमा हामीले निर्माण गरेको भू उपयोग कानुन व्यावहारिक रूपमा कार्यान्वयन गर्न सक्ने भने भूमिमा समाजवाद सुरु भयो भनेर भन्न सक्ने आधारहरू खडा भएको छ. हामीले यति धेरै कृषि फर्महरू, सामूहिक फर्महरू, अब नयाँ जमिनको वर्गीकरण अनुसारको उपयोग, अनि भूमि ब्याङ्क, भूमि बजार, यति धेरै कुराहरू लिएर आएका छौँ. अब कानुन त बनाइयो, अब कार्यान्वयन गर्ने कुरा चुनौतीपूर्ण छ. त्यो अब हामीले स्थानीय तह, प्रदेश र सङ्घ तिनवटै सरकारको समन्वयात्मक भूमिकामा यो चलाउने भन्ने कन्सेप्टका साथ हामी अगाडि बढेका छौँ. अब तेस्रो कुरा, हामीले हाम्रो सम्पत्ति साँच्चै भन्ने भने सरकारी सम्पत्तिहरू, सार्वजनिक सम्पत्तिहरू, गुठीको सम्पत्तिहरू हिनामिना भयो, धेरै अतिक्रमण भयो, हिनामिना भयो. त्यतातर्फ पनि हाम्रो ध्यान गएर हामीले त्यो पनि प्रोफाइल तयार गरेर ती जग्गाहरूको संरक्षण गर्नुपर्छ. राज्यको अरबौँ खरबौँ सम्पत्ति दुरुपयोग भइरहेछ, त्यसको सदुपयोग गर्नुपर्छ भनेर हामी त्यो काममा पनि लागिरहेकै छौँ. यहाँले देख्नुभएको छ, अहिले यो कोरोना सङ्क्रमणले मेरो अभियान रोकियो. म त अभियानकै रूपमा सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने, गुठी जग्गाको संरक्षण गर्ने भनेर स्वयं आफै उपस्थित भएर जहाँ दर्ता भएका छन् दर्ता बदर गर्दै हिँड्ने, जहाँ अतिक्रमित भएर चलाइरहेका छन् दर्ता भएको छैन त्यस्तो ठाउँमा बोर्ड टाँस्ने गरी पनि हामी अगाडि बढिरहेछौँ यो सरकारको सम्पत्तिको रक्षा गर्ने र अरबौँको सम्पत्ति राज्य कोषमा जम्मा गर्ने, राज्यलाई फाइदा हुने खालको काम गरौँ भनेर हामीले यो अभियानहरू चलाइरहेका थियौँ. अहिले विशेष परिस्थितिले रोकिएको अवस्था हो, यो निरन्तर रूपमा अगाडि जान्छ. त्यो कामको निम्ति क्रियाशील हुनको निम्ति फेरि अर्को शक्तिशाली आयोग पनि हामीले जाँचिरह्यौँ भनेर बनाएका छौँ. त्यसले पनि विभिन्न ठाउँका अतिक्रमणका अध्ययन गरिरहेको छ, त्यसका प्रतिवेदनहरू देला अनि त्यसपछि प्रतिवेदन कार्यान्वयन गर्ने गरी हामी अगाडि जान्छौँ। यो ढङ्गले हामी अलि फरक ढङ्गले जाने कोसिस गरेका छौँ।
हजुर मन्त्रीज्यू, अब यो आवश्यकता पनि हो। अब पछिल्लो समयमा हामीले नेपाली समाजको चाहिँ जीवनशैलीमा देखिएको परिवर्तन भूमिसँग जोडेर हेर्दाखेरि मान्छेहरू कृषिसँग आकर्षित हुने भन्दा पनि शहरी बसाईतर्फ आकर्षित भएर शहरमा घर घडेरी जोडेर शहरमा बस्ने खालको प्रवृत्ति विकास भए सँगसँगै जग्गाको मूल्य अत्यन्त आकाशिएको अवस्था, त्यसले गर्दाखेरि कतिपय यो जग्गाकै व्यवसाय गर्नेहरू चाहिँले गर्दाखेरि जग्गा सामान्य मान्छेहरूले चाहिँ शहरमा घर घडेरी जोहो गर्न जोड्नको लागि चाहिँ त्यो कल्पनाभन्दा बाहिरको अवस्था सिर्जना भएको पनि छ। पछिल्ला अत्यन्त छोटो समयमा जग्गामाथिको यो किनबेचको बिचौलियाहरूको प्रभाव, तिनीहरूको वर्चस्वले गर्दाखेरि जग्गा व्यवस्थापन गर्ने विषय अत्यन्त चुनौतीपूर्ण बनेको अवस्था हो। यसलाई यहाँले भन्नुभयो जस्तो गरी अब त्यो यहाँहरूले अहिले बनाउँदै गर्नुभएको नीतिले सम्बोधन गरेर हामीले हाम्रो समाजमा जुन ढङ्गको चाहिँ व्यावहारिक अवस्थासँग चाहिँ जोड्न सक्ने स्थिति बन्छ
होइन? अब नीति त बनिहाल्यो, कार्यान्वयन गर्ने हामी सबैको दायित्व हो, कार्यान्वयन गर्नुपर्छ। यो त धरती हाम्रो, मुलुक हाम्रो, गर्ने हामीले हो। आजको आवश्यकता भनेको समृद्धि हो, सरकारले भनिसक्यो समृद्ध नेपाल, सुखी नेपाली। त्यो सपनालाई साकार पार्नको निम्ति गाउँ बस्तीहरू हराभरा भएन भने, अब तपाईँले उठाएकै प्रसङ्गको कुरा गर्ने हो भने विदेशबाट यति धेरै मान्छेहरू चाहिँ अब स्वदेश फर्किँदैछन्। हामीले अस्ति आकलन गरेका थियौँ यो कोरोनासितै जोडिएर पनि कति मान्छेहरू स्वदेश फर्किने गरी अब त इन्केस राख्छन्, समस्याग्रस्तमा छन् भनेर हेर्दाखेरि 50 लाख मान्छेहरू स्वदेश फर्किने चाहना व्यक्त गरेका छन्। त्यहाँ सम्बन्धित मुलुकका नेपाली दूतावासहरूमा फर्म पनि भरिसकेका छन्। अहिले पहिलो नम्बरमा अत्यन्त समस्यामा परेका मान्छेहरूलाई ल्याउँ भनेर ल्याउँदा पनि 20 लाख मान्छेहरू हामी कहाँ फर्किने गरी दिन प्रतिदिन हामी त्यो काममा लगाइरहेको छौँ, नेपालीहरू फर्किरहनु भएको छ। अब इन्डियाको त्यसमा छैन, इन्डियाको पनि ठुलो सङ्ख्यामा नेपाल फर्किसकेको सन्दर्भ छ र फर्किने काम पनि जारी छ। यी सबै कुरालाई हेर्दाखेरि अब जो रोजगारको निम्ति बाहिर गएका थिए ती स्वदेश फर्किँदैछन् र बेरोजगार हुँदैछन्। अब उनको रोजगारको निम्ति सोच्नु पर्यो। सोच्ने भनेको अब हामीले कृषिकै उत्पादन बढाउने कुरा, कृषि फर्महरू खोल्ने कुरा, कृषिलाई व्यवसायीकरण गर्ने कुरा, युवा उद्यमशीलता, महिला उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन गर्ने कुरा नै हो। त्यसैले अब हामीले कृषिको क्षेत्रमा रोजगार सिर्जना गर्ने गरी व्यवसायी हिसाबले नजाने हो भने उही निर्वाहमुखी कृषि प्रणालीले आजका हाम्रा समस्याको समाधान गर्न त सक्दैन नि। त्यसको निम्ति नै सरकारले कृषिको क्षेत्रमा महत्त्व दिएर अहिले विभिन्न खालका कार्यक्रमहरू सम्बोधन गरेका छ। विगतमा भन्दा बजेटमा पनि तुलनात्मक रूपमा धेरै वृद्धि गरेका छ। अब हामी त्यही दिशातर्फ जानुपर्छ भनेर दूरगामी ढङ्गले सोचेर नै हामीले कानुन बनाएको। यो कानुन कार्यान्वयन नगर्ने हो भने त केही पनि हुँदैन, गर्ने हो भने धेरै राम्रो खालको कानुन हामीले निर्माण गरेका छौँ भूमि व्यवस्थापनका सन्दर्भमा।
हजुर मन्त्रीज्यू, अब यहीँनिर हामी कहाँ सरकारी संयन्त्रहरूको चाहिँ समन्वयको पाटोमा पनि विगतमा कमजोरीहरू चाहिँ औल्याउने गरिएको हो, त्यो व्यवहारसँग जोडेर हेर्दाखेरि वास्तविक पनि देखिन्छ। जस्तो भूमिको सन्दर्भ आउने बित्तिकै कृषिसँग जोडियो, कृषि मन्त्रालय र तपाईँले नेतृत्व गर्नुभएको मन्त्रालय बीचको चाहिँ समन्वयको अवस्थाले कतिपय भूमिलाई बाँझो रहन नदिनको लागि यहाँले भन्नुभयो त्यस्तो गरी बेरोजगारको रूपमा नेपाल फर्कने थुप्रै पाखुरामा बल भएका युवाहरूलाई कृषिसँग जोड्नको लागि भूमिको प्रयोग गर्ने विषयमाथिको तपाईँहरूको बीचको चाहिँ अन्तर सम्बन्ध चाहिँ कस्तो छ नि?
अन्तर सम्बन्ध त हामीले कार्यक्रम कार्यान्वयन गर्दा समन्वयात्मक ढङ्गले कसरी जाने भन्ने कुरा हो। पोलिसी बनाउने कुरा अब कृषिले कृषिसित सम्बन्धित भएर बनाउँछ, भूमिले भूमिसित सम्बन्ध गरेर सम्बन्धित भएर बनाउने हो। अब हाम्रा कार्यक्षेत्रमा अलिकति केही समस्या हुन्छ भने त कतिपय कानुन बनाउँदा पनि हामी समन्वयात्मक ढङ्गले गयौँ। जस्तै वनसित हाम्रो अब अहिले हामीले यो अव्यवस्थित सुकुम्बासी समस्या समाधान गर्ने भन्दा वन कानुन र भूमि कानुन जरुर समन्वयात्मक ढङ्गले जान जरुरी थियो। हामी सँगै बसेर बनायौँ, एकले अर्कालाई डिस्टर्ब नगर्यो, एकले अर्काको काममा चाहिँ अप्ठ्यारो पर्ने परिस्थिति नहोस्, सहज ढङ्गले जान सकियोस् भन्नको निम्ति त्यहाँ पनि गऱ्यौँ। अब यता कृषि मन्त्रालयसित जोडिने भनेको कुरा के हो भने हामीसित सहकारी पनि छ, सहकारी मोडेलमा कृषिका धेरै कार्यक्रमहरू गर्ने भनिरहेको सन्दर्भमा सहकारी मन्त्रालय कृषि मन्त्रालय बसेर कुन मोडेलमा जाने, कस्ता कस्ता कार्यक्रमहरू चलाउने, यद्यपि कार्यक्रम कृषिमा छन् हामीसित चाहिँ नेटवर्क छ, त्यो नेटवर्क र अब त्यहाँको स्रोत कसरी परिचालन गर्ने भन्ने सन्दर्भमा हाम्रा सम्बन्धै हुन्छन्।
हजुर, अब कार्यक्रमको अन्त्यतिर छौँ हामी। यो अन्तिम चरणमा अहिले जसरी हामी एउटा विपत्तिको चाहिँ नि सामना गरिरहेको अवस्था छ, कोरोनाले उत्पन्न गरेको परिस्थितिले गर्दाखेरि, यो परिस्थितिको बीच राजनीतिलाई हेर्दाखेरि जसरी राजनीतिक दलहरू भित्रको चाहिँ आन्तरिक चाहिँ विवादहरू बहसहरू यहाँको पार्टीसँग जोडेर हेर्दाखेरि पनि अहिले चाहिँ नेकपाभित्र जे जे ढङ्गका बहसहरू देखिएका छन्, यो खालको चाहिँ अवस्थाले सरकारले गर्दै गरेका कामहरूलाई पनि प्रभाव पार्ने र जनतामा पनि एक ढङ्गको चाहिँ निराशा उत्पन्न गर्ने खालको चाहिँ स्थिति बन्ने होला, यो विषयतर्फ तपाईँको धारणा के छ नि? एकजना राजनीतिक नेता पनि हुनुहुन्छ।
आज नेकपा एमालेभित्र जुन बहस छलफल चलिरहेको छ, समय सन्दर्भ
नेपाल कम्युनिस्ट पार्टी भनौँ, हजुर, नेकपा एमाले नै नेपाल कम्युनिस्ट पार्टी,
नेपाल कम्युनिस्ट पार्टीभित्र जुन खालको बहस छलफल चल्यो, यो समय परिस्थिति सन्दर्भले शोभनीय हो भन्ने कुरा महसुस गर्ने वातावरण बनिरहेको छैन। र एक खालको हुन त यो आन्तरिक बस थियो, आन्तरिक छलफल थियो, बाहिर आउनु पर्ने पनि थिएन। अब हामी कहाँ अहिले त्यस्तो चलन छैन, जे पनि यस्तो केही बोल्यो कि बाहिर आइहाल्छ, सेक्रेट कुरा भन्ने कुरा केही पनि हुँदैन, सबै पारदर्शी भयो कि। त्यसैले कम्युनिस्ट पार्टीभित्र यस्ता जे समस्याहरू छन् त्यो समस्याहरू उत्पन्न हुन्छन्, यस्ता समस्याहरू छलफल पनि बेला बखत हुने गर्छन्। अनि एकदमै ठुलो टकराव छ, फुट्यो 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 सकियो सकियो भनेर जुटेर आउने कुरा पनि भएको छन्, फुटेर जाने कुरा पनि भएको छन् हामीले विगतलाई हेर्दाखेरि। तर आजको मुलुकको जे परिस्थिति हो, होला हाम्रा आन्तरिक समस्याहरू होलान्, हाम्रा आन्तरिक समस्याहरू एकअर्काका केही अविश्वासहरू छन्, तिनलाई बस्नपर्ने छलफल गर्ने कार्यशैलीगत रूपमा कसका के स्वभाव होलान्, कसका के स्वभाव होलान् त्यसलाई सच्याउन पर्ने, एकताबद्ध भएर जान पर्ने, यस्ता बल छ, बस छलफल नियमित हुनपर्ने चाहिँ प्रक्रिया नै हो, जरुरी नै हो। तर आज के सन्दर्भ छ भन्दा, आज एक खालको मुलुक यस्तो कोरोना संक्रमणमा जुधिरहन पर्ने एउटा परिस्थिति छ, जनता त्यही ढङ्गले खालको हताश के होला कसो होला भन्ने अवस्था बसिरहनु भएको छ। अब यस्तो अवस्थामा जनताको जनजीवनको रक्षा गर्ने कुरा प्रमुख कुरा हो, यो सरकारको मात्रै होइन अब राजनीतिक पार्टीहरूको पनि प्रमुख मुद्दा हो, नेतृत्व सरकारले गर्न पर्यो। यो एजेन्डामा त पार्टीहरू पनि संलग्न भएर, पार्टी भनेर त जनताको भावनाको प्रतिनिधित्व गर्ने हो नि त, राजनीतिक पार्टीहरूले गर्ने काम के हो भन्दा र जनताको भावना के छ, जनताको भावनाको प्रतिनिधित्व गर्ने, जनताको भावना प्रतिनिधित्व गर्दै अभिभावकत्वीय भूमिका निर्वाह गरेर अप्ठ्यारामा परेको बेला अब उहाँहरूलाई सहयोग गर्ने, सहारा दिने, सारथी बन्ने खालको काम हो। त्यसैले अहिले अलिकति कामा कुरो एकातिर कुम्लो बोकी थिमीतिर भन्ने ढङ्गले जुन कम्युनिस्ट पार्टीभित्र बहस छलफल चल्यो, यो असान्दर्भिक भयो भन्ने लाग्छ। हामीले पार्टी एकता गऱ्यौँ, हिजो पूर्ववत माओवादी पार्टी, पूर्ववत एमाले पार्टी, उनीहरू एउटा कालखण्डसम्म काम गरेर आए, अब यो फरक फरक पार्टीको औचित्य छैन, एउटै पार्टीमा जाउँ भनेर तिनलाई फेज आउट गरेर हामीले चाहिँ नेपाल कम्युनिस्ट पार्टी नेकपा निर्माण गर्यौँ। हिजो हामीले अवलम्बन गरेका विचारहरू पनि फ्युजन गरेर एउटा विचारहरू निर्माण गर्यौँ। पार्टी एकताका काम टुङ्गिएको छैन, तल तल अहिले पनि पार्टी एकता गर्न बाँकी छ, कमिटीहरू मर्ज गर्न बाँकी छ। त्यो भनेको त कार्यकर्ताको कमजोरी त होइन नि, नेतृत्वकै कमजोरी हो। एकता गरिदिने काम त नेतृत्वले गर्ने हो, त्यो कामहरू बाँकी रहेछ। अब अहिले यतातिर अलिकति अशोभनीय हिसाबले कार्यकर्ता जनतालाई पाठ्य नहुने हिसाबले जुन बस छलफलमा हामी उत्रौँ, यो अलिकति अनौठो कुरा भइरहेछ। त्यसैले अब मैले के भन्न चाहन्छु भने, हामीले पहिलो नम्बरमा पार्टी एकतालाई टुङ्ग्याउनु पर्यो। त्यो पार्टी एकता टुङ्ग्याउने भने त्यो एउटा अध्यक्षले होइन, हामीले दुईवटा अध्यक्ष टुङ्ग्याएका छौँ, अरू हाम्रा पार्टीका वरिष्ठ नेताहरू दुवैतिरबाट हामीले सम्बोधन गरेर हाई लेभलमा हामीले कमिटी बनाएर बसेका छौँ भनेपछि पहिलो शर्त नेताहरूले त पार्टी एकतालाई अन्तिम रूप दिन पर्यो, सक्नु पर्यो। तलसम्मको पार्टी एकताको काम, जनसङ्गठनका एकता गर्ने काम सक्नु पर्यो, त्यो अधुरै छ। त्यो एकता नभएको कुरा कहिले नगरेर नभएको भनेर एउटा नेतालाई औँला ठड्याएर हुँदैन। पार्टी दुईवटा अध्यक्ष हुनुहुन्छ, स्वभावैले दुईवटा मनोविज्ञानको प्रतिनिधित्व गरेका छन्, होइन दुईवटा पार्टीको हिजोको नेतृत्व गरेको नेताहरूलाई नै आज दुइटै नेता बनाएर जाम भनेर दुवै नेतृत्वलाई दुईटा अध्यक्ष बनाएपछि उहाँहरूको बीचमा आपसी समझदारी गरेर छलफल गरेर यो विषय टुङ्ग्याउनु पर्यो। अब आज एकातिर फर्केर तैँले गरिनस् भनेर एउटाले भन्ने, अर्कोतिर फर्केर तैँले गरिनस् भनेर अर्कोलाई दोष लाएर सुहत्त भयो भने हामीले यो कुरो टुङ्ग्याउनु पर्यो। यो टुङ्ग्याउने भनेको नेतृत्व तहले नै हो, तलको कार्यकर्ताले टुङ्ग्याउने होइन। एकता कुरा त नेतृत्व, यो एउटा कुरा छ। अर्को कुरा भनेको, अर्को कुरा भनेको सरकारसित जोडिएको कुरा छ। सरकारसित जोडिएको कुरा सरकारले काम नगरेको हो, सरकारले काम गरेको हो, काम गरेका कुरालाई गरेको भन्न पर्यो। यद्यपि हामीले गर्नपर्ने धेरै छ, यस्ता कुराले बरु डिस्टर्ब हुन्छ। हामीले धेरै गर्नपर्ने छ। हिजो हामी चुनावमा के बोलेको, आज जनताले हामीसित अपेक्षा गरेका विषयहरू के हुन्, त्यो कुरा गर्नपर्ने धेरै छ। जति गर्नपर्ने त्यति अझै गर्न सकिया छैन होला। भएका कुरा त हिस्ट्रीमा कसैले नगरेका काम भएको छ नि त। भएका कुरा कुरा गर्ने भने त हिस्ट्रीमा कसैले नगरेका काम यो सरकारले गरेका छ, यो कम्युनिस्ट पार्टीको सरकारले गरेका छ। सबै नेताहरूले पनि
यत्तिकै विदा गर्ने समय भइसकेको छ। समय र विचार सहित हामीसँग सम्पर्कमा आएर आफ्नो धारणा योजना सुनाउनु भयो, धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल। उहाँसँगको यसै कुराकानीको साथसाथै अन्तर्संवादको समय सकिएको छ। प्राविधिक सहकर्मी सुरेन्द्र पौडेललाई धन्यवाद दिएर म विमल गिमाले बिदा हुन्छु। नमस्कार।